यही नुकता असल है कि इंसान सिर्फ और सिर्फ ज़ाहरी चीज़ों को, जो असबाब जो खुदा ने रखे हैं इस कायनात के अंदर और इस दुनिया को, जिस कॉज एंड इफेक्ट के ऊपर, जिस सिस्टम के ऊपर बनाया कि हर चीज़ का एक सबब होता है, उसका एक चीज़ों की तासीर होती है और उसकी वजह से मुख्तलिफ हमारे पास रिजल्ट सामने आते हैं, इफेक्ट सामने आते हैं। तो ये बात सही है, इसमें कोई शक नहीं है कि ये हर चीज़ जो है वो इसी सिस्टम के तहत है। और अगर इंसान ये सोचना शुरू कर दे के बगैर कुछ किए हुए मैं जो अपना मकसद हासिल करना चाह रहा हूँ, जहाँ तक भी पहुँचना चाह रहा हूँ, वो बगैर कुछ किए हुए मैं पहुँच जाऊँगा उस मकसद तक, उसको हासिल कर लूँगा, तो ये एक गलत सोच है और इसकी इस्लाम बहुत ज़्यादा शदीद मुखालफत करता है। इसीलिए जो है वो इस आयत के अंदर भी, जहाँ पे तवक्कुल का बयान किया गया, जिस तरह से कल इस आयत को जिक्र किया गया था, कि वहाँ पे पहले बयान किया जाता है कि आमिलीन जो है उनकी तारीफ की जाती है, और फिर कहा जाता है आमिलीन कौन है, यानी अमल करने वाले लोग कौन है जो कि सब्र करते हैं, और फिर कहा जाता है कि ये वही लोग हैं जो तवक्कुल करते हैं। यानी तवक्कुल कुरान की नज़र में किन लोगों का फेल है, कि जो अमल करने वाले अफराद है, ना कि वो लोग जो बेकार बैठ बैठ के जो है सिर्फ और सिर्फ इंतजार में हो कि उनका मसला जो है वो गैब से जो है हल हो जाए, खुद ब खुद हल हो जाए। नहीं, बस ये तो सबसे पहला नुकता है इस बारे में कि तवक्कुल इस्लाम की निगाह में, कुरान की निगाह में उन लोगों का अमल है कि जो अमल करते हैं, कोशिश करते हैं और तलाश करते हैं। तो अब जो है इंसान ने जब अपनी कोशिश कर ली, अपना जो है जो भी इनपुट देना चाहिए उसको चाहिए था उसने दे दिया, जिस तरह से उससे जो है एक्सपेक्ट किया जा रहा है कि वही काम करेगा, तो फिर तवक्कुल की जगह पर कहाँ पर है उसकी, वो कैसे, हमने तो अपना काम कर लिया, जो कॉज है वो आ गया तो इफेक्ट होना चाहिए। तो यहाँ पे असल चीज़ यहाँ पे आती है कि हम बहुत सारी चीज़ों को ये समझ होते हैं कि जो कॉज मैंने अंजाम जो इजाद किया है और जो वो ही सारा का सारा जो इफेक्ट लाने के लिए काफ़ी है, ये इश्तबा है। ये जो कुरान जो कहता है कि कुरान के जरिए से इंसान हिकमत को हासिल करता है, वो यही सारी कवानीन है कि इंसान को ये हिकमत खुदा और ये नज़र अदा करता है कि तुम फकत जाहिर के ऊपर, कॉज के ऊपर ज़रूर इंसान तवज्जो करे कि कॉज होगा तो इफेक्ट होगा, लेकिन ये किसने कहा कि कॉज फकत जो है वो कॉज होगा, कॉज फकत मुनहसर होगा उन चीज़ों के दरमियान जो हमको नज़र आती है मेरी आंखों से, और इस मादी दुनिया की जो कॉजेज हैं सिर्फ उसी के हद तक महदूद होगा, ये तो इस कानून के अंदर नहीं है। कानून जो है कि कॉज होगा तो उसका इफेक्ट होगा। अब वो कॉज क्या हो सकता है, फकत मादी हो, नहीं, मादी के अलावा मानवी भी हो सकता है, कुछ ऐसे चीज़ें भी हो सकती हैं जो मुमकिन है हमारे आंखों से जो है वो ओझल हो, उसको ना देख पा रहे हो, उसको ना सोच पा रहे हो, लेकिन वो जो है वो तासीर करती है। जिस तरह से उस आयत के अंदर है कि खुदा, अगर तुम इंसान जो तकवा इख्तियार करे तो खुदा उसको ऐसी जगह से रिस्क अता फरमाता है कि जिसका उसने सोचा भी ना हो, गुमान भी ना किया, वहां से उसको रिस्क अता होता है। तो ये कहाँ सो रहा है, ये जाहिरी कॉजेस से नहीं, जाहिरी कॉजेस से उसको जो काम करना था, उसको जो मेहनत करनी थी उसने मेहनत कर ली, लेकिन उसके उसके अलावा भी बहुत सारी ऐसी चीज़ें हैं कि जो वो जो तकवा है वो इस आलम के अंदर एक ऐसी चीज़ ईजाद करता है, एक ऐसे मानवी कॉजेस को ईजाद करता है, जिसे कहते हैं असबाब को ईजाद करता है, कि जिसके नतीजे में उसका नतीजा आता है और उसका जो इफेक्ट होता है वो सामने आता है। बस हम इस हमारी नज़रें फकत इन मादी असबाब के ऊपर सारी सारी की सारी तवज्जो हमारी इसकी तरफ ना चली जाए, कि अगर ये हमारे पास नहीं है या कम है, हमें महसूस हो रही है, तो हम कहें कि इसका मतलब है हमारा काम नहीं हो सकता। यहाँ पर वो तवक्कुल का कॉन्सेप्ट आता है, खुदा कहता है कि जो तुम्हारी वजीफा है, जो तुम्हारी जिम्मेदारी है, उसको तुम अंजाम दो, और अगर तुम देख भी रहो कि जाहिरी लिहाज से तुम्हारे पास जो है असबाब में कुछ कमी रह गई है, तो मैं उसको पूरा कर दूंगा बाकी चीज़ों के जरिए से, क्योंकि एक एक तो असबाब का प्रोवाइड करने वाला खुदा है, चाहे वो मादी असबाब हो चाहे मानवीय असबाब हो। खुद उन मादी असबाब जो तुमको जाहिरी तौर पर नजर आ रहे हैं कि तुम्हारे पास पूरे हैं, उनके अंदर भी तासीर डालने वाला तो खुदा है, यानी जिसको इसी आठवीं आयत के अंदर या कौन सी आयत थी, 11वीं आयत के अंदर जाहिर है, जिसको बयान किया गया कि जहाँ पे बात हुई कि इज्न, खुदा के इज्न के बगैर ये हर चीज जो इंसान तक पहुंचती है खुदा के इज्न से पहुंचती है। तो इज्न का मतलब जो बयान किया गया था वो यही था कि इंसान खुदा जो है इन असबाब के अंदर जो है अगर चाहे तो रुकावट और एक माने और हर्डल ईजाद कर सकता है, अगर वो नहीं कर रहा है इसका मतलब है खुदा की इज्न से। तो जो जिस चीज़ की भी तासीर जो होनी है, जो असबाब हमने प्रोवाइड कर भी लिए, उसकी तासीर जो है वो पहुंचाना बिला असल उसकी तासीर खुदा के हाथ में, अगर वो चाहेगा तो ये तासीर होगी, नहीं चाहेगा तो तासीर नहीं होगी। बस इन मादी असबाब के अंदर भी तवक्कुल है कि इसका नतीजा हमको खुदा पे छोड़ना है, हम अपना काम कर सकते हैं, वजीफे को अंजाम दे सकते हैं, इन असबाब को हमने प्रोवाइड कर लिया। एक तालिबे इल्म फर्ज करें कि जिसका काम क्या है, अब उसका वजीफा है कि इल्म हासिल करे, कैसे इल्म हासिल करे, जो जाहिरी तरीके हैं किताबों को पढ़ के, अपने टीचर के पास जाके उसके दर्स को अटेंड करके, मुताला करके, मुबासा करके, ये तमाम चीज़ें इल्म हासिल करने के जो जाहिरी तरीके हैं, लेकिन क्या ये काफ़ी नहीं, اس کے علاوہ بھی اصل چیز کیا ہے، اصل وہ علم جو ہے خدا دیتا ہے، یہ چیزیں فقط انسان آمادہ کرتا ہے، اپنے علم حاصل کرنے کے لیے زمینہ فراہم کرتا ہے، لیکن وہ جو رسک ہے، علم کا رسک ہے، وہ خدا کی طرف سے آتا ہے. اس طرح سے ایک کسان ہے جو کہ فرض کریں کہ زمین کے اندر وہ بیج بوتا ہے، اس زمین کو ہموار کرتا ہے، اس کے اندر جو ہے وہ کھاد ڈالتا ہے، اس کے اندر پانی ڈالتا ہے، اس کو روشنی ملتی ہے، تو وہ آیا یہ چیزیں جو ہیں کافی ہیں اس درخت کے اگنے کے لیے؟ نہیں، اس کے اندر اس وقت ہوگا کہ جب اذن خدا بھی شامل ہو، اور خدا کی جب اذن ہوگا تب یہ تمام کام، یہ ساری چیزیں جو ہے وہ اپنے کام انجام دیتی ہیں، اور وہ ہر چیز کو جو اس کے اندر صلاحیت کو رکھا گیا، اس کے اندر کوئی معنی ایجاد نہ ہو تو پھر وہ درخت بھی اگاتا ہے. اسی کو خدا نے بعض آیت کے اندر بیان کیا کہ تم یہ سمجھتے ہو کہ تم زراعت کرتے ہو، لیکن درحقیقت خدا ہے جو ان درختوں کو اگاتا ہے. تم یہ ان چیزوں کو سمجھتے ہو کہ تم یہ کر رہے ہو، لیکن درحقیقت خدا ہے جو یہ کام کر رہا ہوتا ہے. تو ان ظاہری چیزوں کے اسباب کی جو تاثیر ہے وہ بھی خدا کے ہاتھ میں. اور اس کے علاوہ بہت سارے ایسے معنوی امور ہیں کہ جو ہماری اصل نظروں سے اوجھل ہیں، ان کو بھی مہیا کرنے والا خدا ہے. اور خدا اگر کہتا ہے کہ اگر جس طرح سے کل بھی مثال عرض کی کہ ایک انسان جو اگر کسی اپنے کمپنی کے کسی کمپنی کے لیے کام کر رہا ہے، تو وہ کیوں جو ہے کام کر رہا ہوتا ہے؟ کیونکہ اس کو معلوم ہے کہ یہ شخص جس نے مجھ سے کانٹریکٹ کیا ہے، یہ آخر ماہ کے اندر جو ہے مجھے وہ میری جو سیلری مجھے دے گا، اس بنیاد پر وہ کام کر رہا ہوتا ہے. تو ہم بھی اگر خدا کے لیے کام کر رہے ہیں تو ہم کو خدا پہ یہ بھروسہ ہو کہ وہ خدا جو ہے مجھے نتیجے تک پہنچائے گا، وہ خدا جو ہے مجھے منزل تک پہنچائے گا. وہ کیسے پہنچائے گا یہ اس کا مسئلہ ہے، یہ وہ کیسے جو ہے وہ اسباب کو مہیا کرے گا، کیسے وہ ان اسباب کو کہ ظاہر میں مجھے کم نظر آ رہے ہیں اس کے اندر تاثیر ڈالے گا، اور کیسے وہ ان اسباب کو کہ جو میری نظروں سے اوجھل ہیں ان کو فراہم کرے گا. یہ تمام چیزیں جو ہیں وہ ساتھ ساتھ چلیں گی اور مجھے اس کامیابی تک پہنچائیں گی. کیوں؟ کیونکہ میری پشت پہ وہ ذات ہے کہ جو جس کے ہاتھ میں تمام وسائل موجود ہیں، جس کے ہاتھ میں تمام اسباب موجود ہیں. تو یہ وہ نظر ہے توکل کی جو انسان کو امید دلاتی ہے، اس کو انرجی دلاتی ہے، اس کو ایسے کام کرنے پر اس کو کامیابی عطا کرتی ہے کہ جو انسان اپنی صرف ظاہری کیلکولیشن کے مطابق، مادی کیلکولیشن کے مطابق اس کو انجام نہیں دے پاتا، اس کی طرف اصل میں بڑھ ہی نہیں پاتا. وہ دیکھتا پہلے سے مایوس ہو جاتا کہ کیسے ہو سکتا ہے کہ ان مشکلات کے اندر. اسی لیے جو ہے وہ عالم یعنی اسلام کے شروع کے اوائل کے جو ایام تھے اس کی مثال دیکھی کہ اس زمانے کے اندر اگر یہ لوگ یہ سوچنا شروع کرتے ہیں یہ مسلمان کہ ہم لوگ اس پوری دنیا کے مقابلے میں کیسے ٹکر پائیں گے اور کس طرح سب کی بات پہنچائیں گے، ان پوری اس طاقت کے مقابلے میں کیسے، کون ہماری بات سنے گا، کون اس کے اندر تاثیر ہوگی؟ تاثیر کس نے ڈالی؟ تاثیر ڈالنے والا خدا ہے. انسان جو فقط اپنی محنت کر سکتا ہے، زحمت کر سکتا ہے، لیکن اس کی یہ نتیجہ دے گا یا اس کو نتیجہ نہیں ملے گا، یہ تمام چیزیں جو ہیں وہ اس پر انسان توکل کرتا ہے، یہاں پر بھروسہ کرتا ہے اپنا کام کر کے. جس کو شہید متحرک نے اس طرح سے تعبیر کیا کہ ایک توکل ہے وظیفے کے اندر، ایک توکل ہے سرنوشت یا نتیجے کے اندر. پہلا کام جو ہے وہ ہمارا ہے، اس کے اندر جو ہے وہ خود انسان کو اس کو انجام دینا ہے، وظیفے کا جو رسپانسبلٹی کا جو کام ہے، جو ہم سے جو چاہا گیا اس کو ہم کو انجام دینا ہے. باقی جو دوسرا ہے کہ توکل در نتیجہ، نتیجے کے اندر جو پھر انسان خدا پہ بھروسہ کرے، اس کے اوپر چھوڑ دے کہ وہ کس طرح وہاں تک انسان کو پہنچائے گا. اور تاریخ کے اندر ہم کو مثالیں ملتی ہیں، اور ہم قرآن کے اندر کتنی جگہ پہ ان مطالب کو بیان کیا گیا، اور ہمارے اس دور کے اندر بھی ہم کو کتنی جگہ پہ واضح مثالیں ملتی ہیں کہ انسان کم وسائل کے ساتھ، مادی لحاظ سے کم وسائل کے ساتھ کامیابی اختیار کرتا ہے ان طاقتوں کے اوپر جو کہ مادی لحاظ سے بالکل مالا مال ہیں، ہر طرح سے ان کے پاس جو وسائل موجود ہیں، سورسز موجود ہیں، لیکن پھر بھی ان کو شکست ہوتی ہے. کیوں؟ کیونکہ یہ عالم جو ہے پورا کس کے ہاتھ میں؟ خدا، اس کے ملائکہ جو ہے اس کو چلا رہے ہیں اس کے اذن سے. بس وہ قوت اگر کسی کے پیچھے آ جائے تو اس کو نصرت حاصل ہوتی ہے. خدا کہتا ہے میں مومنین کی نصرت کرنے والے ہم، لیکن شرط یہ کہ خود وہ مومنین آمادہ ہوں اور خدا کے راستے میں جو ان کا وظیفہ ہے اس کو انجام دینے کی کوشش کریں. تو خدا جو ہے اپنا پورا جو سسٹم ہے، جب خدا کا سسٹم کسی کے پشت پناہی کرنے شروع کر دے، اس کے ساتھ ہو جائے، ظاہری بات اس کو شکست نہیں ہو سکتی. گرچہ ہم شکست اور کامیابی ان دونوں کے معیارات بھی ممکن ہے ہماری نظروں میں جو ہے وہ بہت ظاہری ہوں، لیکن اگر ہم دیکھیں تو جو اصل جو شکست اور کامیابی ہے اس کو اس نگاہ سے دیکھنے کی کوشش کریں جو قرآن کا معیار ہے، تو وہ کامیابی ہمیشہ حق کو حاصل ہوتی ہے اور شکست جو ہمیشہ باطل کو حاصل ہوتی ہے. یہ معنی ہے توکل کا، کہ انسان اس چیز پر اعتقاد رکھے کہ صرف یہی علت ہے، علت مادی نہیں ہے کہ جو نتیجے تک انسان کو پہنچائے گی. علت مادی کی تاثیر بھی خدا کے ہاتھ میں، اور اس کے علاوہ دوسری علتیں بھی ہیں کہ جو ہماری نظروں سے اوجھل ہیں. میرے خیال میں یہ چیز ہے جو کہ توکل کے حوالے سے مختصر بیان کی جا سکتا. پھر بھی اگر کوئی سوال ہے جو یا اب بھی کوئی چیز تشنا رہ گئی تو بیان. اس کو عزیم کرتے ہیں کہ چونکہ کوئی جواب نہیں آ رہا تو اس کو عزیم کرتے ہوئے کہ انشاءاللہ یا تو अभी भी तशनी की दूर नहीं हुई है या फिर हो गई है, इसको आगे बढ़ने की कोशिश करते हैं। तो आज जो है जिन आयात की हमने तिलावत की, इसके अंदर आयत नंबर 14 और 14वीं 15वीं आयत जो है कि जिसके अंदर बयान होता है कि ऐ ईमान लाने वालों, तुम्हारी अजवाज और औलाद में से कौन है, वो भी पाए जाते हैं जो तुम्हारे दुश्मन हैं। इन्ना मिन अजवाजकुम व औलादकुम अदू वन लकुम, तुम्हारी अजवाज में से और तुम्हारी औलाद में दुश्मन, तुम्हारे दुश्मन पाए जाते हैं। फहज़रू हम, और तो क्या करो जब दुश्मन है, तो इनसे इनसे डरो और जो है अलर्ट रहे, इंसान इनसे चौकन्ना रहे। व इन तआफू व तस्फहू व तगफिरू फ इन अल्लाह गफूर रहीम, लेकिन अगर तुम इनको बख्श दो और उनसे जो दरगुजर करो और उनको जो है बख्शिश इनकी हो जाए, तो ये खुदा भी जो है वो बख्शने वाला है। उसकी तौजीह जो है क्या है, किस तरह से ये पहले में खुदा का कह रहा है कि जो है तुम्हारे दुश्मन है इनसे डरने की कोशिश करो, फिर जो इनको माफ़ भी कर दिया जाए, इस क्या मतलब। तो दरहकीकत अगर हम इसको इस पहले आयत के जो पहला जो टुकड़ा है कि जहाँ कहा जा रहा है कि तुम्हारी औलाद और तुम्हारे अजवाज, अच्छा अजवाज के अंदर भी एक नुकता है कि इसको समझने की जरूरत है। अजवाज कुरान की इस्तलाह के अंदर, अरबी के अंदर जौज जो है फकत, यानी जिसका हमारे जहन में आता है अजवाज से फौरन हमारे जहन का चला जाता है बीवी की जानब, या मसलन जो उसकी वाइफ है उसकी नहीं, अजवाज जो है वो दोनों के लिए इस्तेमाल होता है। जौज दोनों के, एक वो उसके लिए जौज है, दूसरा जो है यानी शौहर जो है अपनी बीवी के लिए, और बीवी शौहर के लिए, दोनों एक दूसरे के लिए जौज है, पेयर के माना में कि दोनों एक दूसरे के लिए। तो यानी बीवी को भी कहा जा रहा है, वो भी मुखातिब आया है, और इसी तरह से शौहर भी, कि तुम अपनी अपने जो अजवाज है उनसे इंसान डरे, अब इसी तरह से अपनी औलाद से डरे। क्यों? क्योंकि ये इनमें से बाज हैं कि जो तुम्हारे दुश्मन वाकई हो सकते हैं। सबको नहीं कहा जा रहा कि सब दुश्मन है, बाज इसमें से जो है वो दुश्मन है, और लेकिन इंसान को मालूम नहीं है, इसलिए जो इंसान तवज्जो करे और इस मतलब की जाने कि ऐसा ना हो कि इन दुश्मनों में से जो है बाज की दुश्मनी इंसान को नुकसान पहुंचाए। इस मतलब को समझने के लिए जो इस तरह की आयात हैं, एक ओवरऑल जो कुरान का जो नज़र है मुसलमानों के लिए और इस्लामी माशरे के लिए, उसको समझने की ज़रूरत है कि एक मुख्तलिफ जहत से, एक मुख्तलिफ निगाह से जो है कुरान हमारे माशरे को और हमारी ज़िंदगी को, मुसलमानों की ज़िंदगी को देखता है। मुसलमान को कुरान एक मुजाहिद के तौर पर देखता है कि चाहे वो कोई भी ज़मान हो, हालत हमेशा एक उसको जिहाद के हालत में देखता है। क्यों? जब तक ये निगाह हमारे सामने वाज़ह ना हो, एक जिहादी निगाह, एक ऐसी निगाह, तब तक हम बहुत सारे इस्लाम के जो कॉन्सेप्ट है उसको असल समझ नहीं पाते सही तरह से, और फिर उसको जो है अपनी ज़िंदगी में भी इम्प्लीमेंट नहीं कर पाते। तो जिहादी ने कहा क्या है कि तुम लोग जो कि हक के ऊपर हो और तुम्हारे पास एक रिसालत है, एक तुम्हारी जिम्मेदारी है, एक तुम लोग एक साहिब पैगाम हो, एक तुम्हारे पास मैसेज है जिसको तुमको पूरी दुनिया में फैलाना है। रसूल खुदा ने सल्लल्लाहु अलैहि वसल्लम ने अपनी ज़िंदगी में काम किया और उसके बाद इस मैसेज को पूरी दुनिया में फैलाना जो उतना जिस हद तक उनकी ज़िंदगी में हुआ, उसके बाद उसी मिशन को कंटिन्यू करना। ऐसा नहीं कि मिशन वहाँ पे ख़त्म हो गया, नहीं, ये उम्मत की जो जिम्मेदारी है इस मैसेज को फैलाने की, ये हमेशा बाकी रहेगी, और इस दीन को जो है पूरे आलम में फैलाना, इस हक को जो है वो, इस बात को फैलाना ज़रूरी हमारी जिम्मेदारी है। इस काम को करने के लिए क्या है, जब आप इस सिस्टम को, इस दुनिया में जो राय सिस्टम है जिसके अंदर जुल्म है, फसाद है, सब कुछ है, उसके अंदर जो बेअदालती है, इस तमाम को ख़त्म करने के लिए जो कहा गया कि अम्बिया के जो है भेजे जाने का मकसद ही क्या है, ताकि लोग क्या करें, क़याम करें बिल्किस्त, ताकि लोग जो है अदालत को माशरे के अंदर कायम करें। तो जब ये अदालत को माशरे में कायम करना चाहेंगे तो क्या होगा, मिलाकर एक वो तबका होगा कि जो मुखालफत करेगा, जो जो देखेगा उसके मफादात उसके अंदर नहीं है, मुखालफत है, वो मुखालफत करेगा इन लोगों की, और हमेशा एक टसल की सूरत रहेगी। तो हमेशा किस किस्म की जिंदगी हो, खुद ब खुद हो जाएगी इन लोगों की जो वाकई मुसलमान है, जो मोमिन है, एक ऐसी जिंदगी होगी कोई मुजाहिदाना जिंदगी है, क्योंकि हमेशा ये अपने उस पैगाम को पहुंचाने के लिए कोशिश करेंगे, और पैगाम को पहुंचाएंगे जब, तो उसके मुकाबले में वो लोग जो कि इन इस पैगाम के मुकाबले में अपने मफादात को देखेंगे कि उसका नुकसान हो रहा है और ये खतरे में पड़ रहे हैं, तो मुकाबले में आएंगे, तब ये इन लोगों के साथ दुश्मनी की जाएगी और उनके साथ मुखालफत की जाएगी, हमेशा एक जंग की हालत रहेगी। अगर सही माना में मुसलमान अपनी ज़िंदगी और उस वजीफे के तहत जिसको अंजाम देना, जिसको उनके लिए रखा गया उसको अंजाम देना चाहे, तो वैला जो है दुश्मनी उस तरफ से तो बाकी रहेगी, लेकिन इस तरफ से कोई रिस्पांस नहीं आएगा, ये लोग जो है फिर मुजाहिद नहीं रहेंगे, इनको जो है वो तहस नहस किया जाएगा, इनको ख़त्म किया जाएगा, वो तो अपनी जगह रहेगा। ये अगर हम मुसलमान सोचने की कोशिश करें कि अगर हम उनके साथ जो है कुफार के साथ जंग नहीं लड़ेंगे और उनके साथ मुकाबले पर नहीं आएंगे और मैसेज पहुंचाने की कोशिश नहीं करेंगे, अपनी जिम्मेदारी को अदा करने की कोशिश नहीं करेंगे, तो हमें छोड़ दिया जाएगा? नहीं, وہ ہمیشہ جس سے جو ہے کفار جو ہے اس آرزو کے اندر ہے کہ کسی طرح سے تمہارے ایمان کو تم سے چھین لیا جائے، تو وہ اس کام کو کرنے کی کوشش کریں گے اور ہمیشہ کرتے رہیں گے، وہ خاموش نہیں بیٹھنے والے، اور وہ جہاد سے جو ہے ان کے جو جہاد ہے ان کی جو کوشش ہے اس کو جو ہے وہ کبھی نہیں چھوڑیں گے. اب تمہارے اوپر ہے کہ تم یا تو ان کے سامنے جو ہے وہ تسلیم ہو جاؤ یا نہ تم بھی جو ہے مجاہدانہ زندگی گزارو. اب چونکہ اسلام ازیوم کرتا ہے کہ ایک مسلمان کو ایسی زندگی گزارنی جس میں وہ خدا کی عبادت کو عبادت کرے گا اور اطاعت کرے گا اور اس کے کہے پہ عمل کرے گا، بس جب اس قسم کی زندگی ہوگی تو خود بخود ایک مجاہدانہ زندگی ہوگی. جب مجاہدانہ زندگی ہے تب اس لحاظ سے اس کو بہت سارے پیغامات خدا دینے کی کوشش کرتا ہے کہ اے وہ شخص جو کہ مجاہد ہے، جس کو جنگ کرنی ہے، جس کو جو ہے وہ جہاد کرنا ہے خدا کے راستے میں، تو اس کے لیے بہت ساری چیزوں کی ضرورت ہے. اس میں سے ایک یہ مطلب ہے، اس کو اس پورے کانٹیکس میں انسان دیکھنے کی کوشش کرے تو اس کو یہ بات سمجھ میں آتی ہے کہ کیوں کہا جا رہا ہے اس کو کہ تمہارے لیے جو ہے وہ دیکھو یہ دشمن جو ہے تمہارے اندر گھر کے اندر بھی ممکن ہے موجود ہو، تو ان سے بھی جو ہے انسان ہمیشہ فقط اس کی نظریں یہ نہ ہو کہ دشمن جو ہے وہ گھر کے باہر اور ایک جو ہے اس طرف محاذ کے اس طرف جو ہے موجود ہے اور ہم لوگ یہاں موجود ہیں اور ہمارے در نہیں، یہ دشمن جو ہے ممکن ہے تمہاری اپنی صفوف کے اندر، تمہاری اپنی نزدیک موجود ہو، تو ممکن ہے تمہارے اپنے گھر میں موجود ہوں، تو ان سے بھی جو انسان کو الرٹ رہنے کی ضرورت ہے. وَإِلَّا اس جنگ کے اندر جو تم کر رہے ہو اور جو کفر کے مقابلے میں تمہاری جنگ ہے اور جو خدا کی طرف سے جو تم اس محاذ کے اندر جو لڑ رہے ہو اس میں ممکن ہے تم شکست کھا جاؤ، اور خدا نہیں چاہتا کہ اس کی طرف سے جو لوگ اس کا جو لشکر ہے خدا کا جو لشکر ہے اس کو اس میدان میں ان لوگوں کو شکست ہو. بس ان کو جو ہے الرٹ کیا جاتا ہے، ان کو وارن کیا جاتا ہے کہ تم لوگ، اب یہ ازواج اور اولاد کی جو دشمنی ہے اس کو جو ہے وہ کس معنی میں، کہ انسان جو ہے ان سے دشمنی کرنا شروع کر دے، یعنی اپنی انسان جو شخص اپنی وائف کے ساتھ جو ہے وہ بیوی کے ساتھ جو ہے اس کو دشمن بنا لے، اپنی اولاد کو کہے کہ یہ میرا دشمن ہے، نہیں یہ مطلب نہیں ہے. پھر مطلب کیا ہے کہ کس معنی کے اندر جو ہے دشمنی ہے، مطلب یہ ہے کہ اگر یہ لوگ یہ جو اولاد اور انسان کے جو ہمسر ہے جس کو فارسی کے اندر جو لفظ استعمال کرتا ہے ہمسر، اب جو بیوی کے لیے بھی اپلائی ہوتا ہے اور شوہر کے لیے بھی اپلائی ہوتا ہے، ازواج جو ہیں یہ اگر انسان کو اس کاز تک پہنچنے کے لیے اس ہدف تک پہنچنے کے لیے رکاوٹ ہیں، اس کا مطلب ہے کہ وہی کام کر رہے ہیں کہ جو دشمن کام کرتا ہے. دشمن کیا کام کرنا چاہ رہا ہے کہ انسان کو جو ایک مومن ہے مجاہد کو اس مسلمان کو اس ہدف تک پہنچنے کے لیے اس کو روکنا چاہتا ہے، اس کی ذمہ داری ادا کرنے سے روکنا چاہتا ہے کہ وہ یہ کام انجام نہ دیں. اگر یہی کام تمہاری اولاد اور تمہاری ازواج کرنا شروع کر دیں تو یہ لوگ بھی در حقیقت وہی کام کر رہے ہیں، گرچہ یہ ہیں ممکن ہے قصد نہ کریں دشمنی کا. دیکھیں بہت سے لوگ جو ہیں وہ نادانستہ طور پر جو ہے وہ انسان کے ساتھ دشمنی کرتے ہیں. ایک شخص ایک دفعہ انسان قصد کے ساتھ اور انٹینشنلی یہ کام کر رہا ہوتا ہے، دشمنی کر رہا ہوتا ہے، ایک دفعہ قصد کے ساتھ نہیں ہوتا لیکن نادانستہ طور پہ ہوتا ہے. جب انسان کسی سے بہت زیادہ محبت کرنے لگتا ہے تو ممکن ہے اس محبت کے نتیجے میں اس کو الٹا نقصان پہنچانے لگے، اور یہ ہوتا ہے. آپ کہیں کہ مثلا فرض ایک ماں کو بہت زیادہ محبت ہے اپنے بچے سے، وہ بچہ ضد کرتا ہے تو اس کے جو ہے وہ جذبات کے اندر اور اس محبت کے اندر آ کے جو ہے وہ کیا ہو جاتا ہے اس کے آگے ایسے ٹھیک ہے سرینڈر ہو جاتے ہیں، ٹھیک ہے وہ ضد کر رہا ہے ایسی چیز کی جو اس کے لیے ممکن ہے صحت کے لیے اچھی نہ ہو یا اس کے لیے نقصان دہ ہو. یا چھوٹا بچہ نہ بڑا ہے اس کو جو ہے اپنے کیریئر کا جو ہے وہ انتخاب کرنا ہے، اس کو اپنے دوستوں کی ایک کمپنی ہے اس کا انتخاب کرنا ہے، تمام چیزیں اس کی زندگی کے اندر پیش آ رہی ہیں، ممکن ہے وہ ضد کرنے کے ذریعے سے یا کسی اور طریقے سے والدین کو جو ہے وہ کانے کر دے، وہ اس کے سامنے سرینڈر ہو جائیں کہ اس کو جو ہے وہ بچے کا جو ہے دل نہ ٹوٹ جائے. یہ تمام چیزیں جو محبت کے چیزیں جو غالب آتی ہیں، تو یہ کیا ہوتا ہے، یہ ماں باپ جو ہیں دشمنی نہیں کرنا چاہتے معلوم ہے اپنے بچے کے ساتھ، قصد ان کا نہیں، انٹینشن نہیں، لیکن نادانستہ طور پر دشمنی کرتے ہیں اس محبت کی وجہ سے. یہاں پر بھی ایسا ہی ہے کہ بہت سی دفعہ جب انسان جو ہے خدا کی راہ میں قدم بڑھانا شروع کرتا ہے تو وہاں پہ مشکلات آتی ہیں، کیونکہ ظاہری بات یہ طے ہے کہ یہ راستہ جو ہے کوئی بہت زیادہ پھولوں کا راستہ نہیں ہے، اس کے اندر مشکلات ہیں. ظاہری بات ہے آپ کو پوری دنیا سے جب لڑنا ہے تو مشکلات تو آئیں گی. جب مشکلات آئیں گی ایک تو وہاں سے مشکلات آئیں گی کہ ایک خدا خود بھی امتحان لیتا ہے اپنے بندوں کا. یہ ہر طرح کی مشکلات جو ہیں وہ انسان کی زندگی کے اندر آتی ہیں. جب بھی مشکلات آئیں گی تو اس کے اندر اس پہ ثابت قدمی دکھانا اور اس کے اندر استقامت دکھانا اور ڈٹے رہنا اس کے لیے ایک اس کی ضرورت ہے، یعنی خود اس میں ڈٹ جانا مشکلات کا باعث ہے. اگر آپ اس کو چھوڑ دیں تو ممکن ہے آپ کی زندگی آسان ہو جائے، لیکن جب ڈٹے رہیں گے تو ظاہری بات ہے وہاں پہ مشکلات کا انسان کو سامنا کرنا پڑے گا. تو یہاں پہ ممکن ہے وہ احساسات اور جذبات جو ہیں وہ غالب آ جائیں. اور چونکہ ازواج کی محبت ایک دوسرے کے لیے اور بچوں کی جو محبت ہے وہ بہت زیادہ شدید محبت ہے، اس لیے اس کو خاص طور پہ یہاں پہ ذکر کیا جاتا ہے کہ ان سے جو ہے، اور پھر اگلی آیت کے اندر اموال کا بھی تذکرہ ہے کہ ان سے انسان جو ہے وہ ہمیشہ ڈرتا رہے، کہ ایسا نہ ہو کہ یہ اپنی محبت کے اندر گرچہ ان کا ارادہ نہ ہو اور یہ انٹینشنلی یہ کام نہ کرنا چاہ رہا ہوں کہ تم کو جو ہے خدا سے نزدیک ہونے میں رکاوٹ بنے، لیکن اپنی محبت کے اندر ممکن ہے اس طرح سے رکاوٹ بن جائے اور تمہیں اس جہاد کے اندر اور اس کوشش کے اندر اپنی رسپانسبلٹی کو صحیح طرح سے انجام دینے کے اندر رکاوٹ بن جائے. تو ان سے جو ہے انسان ڈرتا رہے, یہ وہ دشمنی ہے کہ جو ممکن ہے. اور لیکن کس کی طرح سے, تمام اولاد اور تمام ازواج نہیں, سب ایسے نہیں, بعض اس میں اس طرح سے ہوتے ہیں, بعض اولاد اور بعض ازواج جو ہیں ایک دوسرے کے لیے کیا ہوتے ہیں, سپورٹیو ہوتے ہیں, ایک دوسرے کو جو سپورٹ کرتے ہیں کہ نہیں اس راستے کے اندر ہم کو جو ہے مشکلات ہوں گی, ہم ایک دوسرے کی ہیلپ کرنی ہے, ہم ایک دوسرے کا جو ہے وہ ایک دوسرے کو تسلی دینی ہے, ایک دوسرے کو انکریج کرنا ہے, اور اس راستے کے اندر مل کے جو ہے قدم بڑھانا ہے, اس طرح سے بھی ہوتا ہے. لیکن شاید جو غالب ہے اس طرح سے نہیں ہے, اس لیے جو ہے اس ڈینجر کی طرف, اس خطرے کی طرف جو ہے وہ خاص طور پہ جو اشارہ کیا جاتا ہے, کیونکہ محبت شدید محبت ہوتی ہے اور کم نہیں ہے. اچھا, اس آیت کے شان نزول بھی تقریباً اسی, یعنی اس کا جو بتایا جاتا ہے وہ یہی اس کا ہے کہ جب ایک شخص تھا ایک اصحاب میں سے, اور جب جہاد پہ جانے کی بات آئی اور اس کو کہا گیا کہ جہاد کے لیے جانا ہے, اب اس نے شخص نے جہاد پہ جانے کا ارادہ کیا تو اس کے جو بیوی بچے تھے وہ اس کے آگے آ جاتے ہیں اور گریہ زاری اور تمام چیزیں کہ نہ جاؤ, اور اگر تم چلے جاؤ گے تو ہمارا کیا ہوگا, اور ہمارا کون سرپرست ہوگا, ہمارا کون سہارا ہوگا, اور یہ تمام چیزیں, اور ان کا گریہ اور زاری جو ہے اس شخص کو جو ہے مجبور کر دیتا ہے, اس کا دل جو ہے وہ اسے کہتے ہیں تاب نہیں لا پاتا ہے تمام اس گریہ کا اور چیزوں کا, اور وہ منصرف ہو جاتا ہے جہاد پہ جانے سے. تب یہاں پہ جو ہے وہ آیت نازل ہوتی ہے کہ تمہاری اولاد ممکن ہے اور تمہاری جو ازواج ہے ممکن ہے تمہارے لیے کیا ہوں, مشکل تمہارے لیے دشمنی. اب یہاں پہ دشمنی کے لفظ کے در حقیقت تو تمہیں کیا کریں, نادانستہ طور پر تمہیں اس خدا کا جو قرب حاصل کرنا تھا, کتنا بڑے تم ایک منزل تک پہنچ سکتے ہو اور اپنی ذمہ داری پیدا کرتے ہو اس مقام تک پہنچ سکتے ہو, خدا کے لشکر میں شامل ہو سکتے ہو, لیکن تمہیں کیا کر رہے ہیں, محروم کر رہے ہیں. ایک تو تمہیں محروم کر رہے ہیں, ساتھ ساتھ پورے اس طرف جو ہیں جو لشکر خدا کے اندر جو لوگ شامل ہیں اس کی کمزوری کا باعث ہوگا اگر اس طرح سے افراد جو ہیں نہ جائیں اپنی ذمہ داریوں کو جو ہے وہ, اب چاہے وہ جہاد اصغر ہو چاہے جہاد اکبر ہو, اس کے انجام نہ دیں تو یہ اس طرف جو ہے اس کی کمزوری کا باعث ہوگا ان لوگوں کی. تو یہ دشمن ہے اسلام کے لیے, یہ دشمن ہو سکتے ہیں اس معاشرے کے ایمانی ترقی کے حوالے سے. تو انسان اس طرف بہت زیادہ توجہ دے کہ ایسا نہ ہو کہ یہ جو محبت ہے اس کے اپنے عزم کے اوپر اور اس کے اپنے ارادے کے اوپر اس کے اپنے پلان کے اوپر جو ہے وہ غالب آ جائے اور اس کو اس طرف حرکت کرنے سے روک دے. بس اس کو جب ایک انقلابی طور پر ایک جہادی زندگی کے تناظر میں دیکھتے ہیں تو چیزیں بہت زیادہ بہتر طریقے سے ہم کو سمجھ میں آتی ہیں کہ یہ محبت ہے کس طرح سے جو ہے رکاوٹ بنتی ہے. لیکن اس کے برعکس ہم اسی اپنے بہت ساری ایسی مثالیں بھی دیکھتے ہیں کہ جو انبیاء اور معصومین علیہ السلام کی زندگیوں سے ہٹ کر ان کی زندگی تو ہے ہی اسی طرح سے, جو جس کے اندر ہم کو کتنی جگہ پہ مثالیں ملتی ہیں, ان کی زندگی بھری ہوئی اسی طرح سے کہ وہ خدا کی محبت میں اتنے غرق ہوتے ہیں کہ پھر اور کوئی محبت ان پر غالب نہیں آتی. لیکن اس کا مطلب یہ نہیں کہ انسان جو ہے اپنی ازواج سے اپنے بچوں سے پھر محبت نہ کرے, اور نہیں, محبت بھی انسان کو کرنی ہے. یعنی یہ اس کی طرف بھی اتفاق سے جو ہے وہ تشویق دلائی گئی, انکریج کیا گیا کہ انسان اپنے گھر والوں کے ساتھ جو ہے محبت کرے, محبت سے پیش آئے بچوں سے, اپنے تمام گھر والوں سے, یہ بھی ایک طرف ہے. لیکن امتحان یہیں پر ہے کہ اس تمام محبت کے باوجود جو تم کو رکھنی ہے, انسان اس محاذ کے اندر ہمیشہ جو ہے وہ اس طرف اس کی نظریں ہوں کہ یہ اس وقت تک صحیح ہے کہ جب تک مجھے خدا سے نہ روکے. اگر یہ محبت کسی دن آڑے آ جائے تو مجھے اس محبت خدا کو جو ہے وہ فوقیت دینی ہوگی, اس کو جو ہے وہ اس کو انتخاب کرنا ہوگا, اور یہ فیصلہ کرنے کے اندر یہ محبت غالب نہیں آنی چاہیے. یہ وہ چیز ہے کہ جس کو یہاں پہ اس آیت کے اندر بیان کی جانے کی کوشش کی گئی ہے. حالاں جس حد تک سمجھ میں آیا ہے اس تفسیر کے مطابق, تو پھر فرما, اچھا اب اس کے بعد یہ ارشاد ہوتا ہے کہ فَحْذَرُهُمْ وَإِن تَعْفُوا وَتَصْفَحُوا وَتَغْفِرُوا, یہ مطلب یہ کس چیز کی طرف اشارہ کریں. فرماتے ہیں کہ درحقیقت جب یہ انسان جو کہ جن لوگوں کو فرض کریں ہجرت کرنی تھی یا جن لوگوں کو جہاد پہ جانا تھا, یہ لوگ نہیں گئے. اب بعد میں جو ہے جب انہوں نے دیکھا کہ وہ لوگ جو کہ جہاد پہ جاتے ہیں, جب وہ لوگ جو ہجرت جن کے لیے فرض تھی کہ مکہ کی زندگی کو چھوڑیں اور آئیں مدینے کی جانب, اور اس حکومت کو جب ضرورت ہے مومنین کی تاکہ وہ وہاں پہ لوگ آئیں اور اس کو سٹرانگ بنائیں, اس کو قوت دیں, تو وہاں پہ ہجرت کی ضرورت ہے تاکہ یہ اسٹیٹ, اسلامک اسٹیٹ جو پہلا ہے وہ بن سکے, ایک اسلامی حکومت قائم ہو سکے. تو لوگوں سے کہا گیا اب ہجرت کریں. اب ہجرت کے لیے جو ہے, اب جب مومنین کو ہجرت کے لیے جانا ہے تو اس میں بھی وہ سختی ہے, اپنا گھر بار سب کچھ چھوڑ کے جو مکہ میں ان کے پاس موجود ہے اس سب کو چھوڑ کر وہاں پر, انسان اپنا گھر بار تو لے کے نہیں جا سکتا, اب جب جائے گا تو خالی ہاتھ جائے گا یا بہت کم وسائل لے کر, تو اب ایک نئی زندگی کو ایک جگہ ایک اور شہر میں جا کے سٹارٹ کرنا تمام, اور پھر جب معلوم ہے کہ وہاں پہ انسان جو ہے جب نئی حکومت میں جا رہا ہے جو بھی کمزور ہے, اس کے اندر مشکلات ہوں گی, بیرونی جو ہے خطرات بھی اس کے اندر ہوں گے, تمام چیزوں کو ملا کر اس خطرے کو مول لیتے ہوئے اس حکم الہی کی اطاعت کے اندر انسان کو وہاں جانا. اب وہ لوگ جو کہ نہیں گئے اور اس ہجرت کو انجام نہیں دیا اور اسی دوبارہ سے اپنی اولاد اور اپنی ازواج کے उसमें आ गए उस मोहब्बत के अंदर, उनका कि नहीं मुश्किल होगा और ना जाओ ये करो, वो नहीं गए। अब जब उन्होंने बाद में जाके देखा कि नहीं, वो लोग जो हिजरत करके जा चुके मदीना, जब उन लोगों से मुलाकात हुई तो देखा कि इनकी जिंदगी तो अब कुछ सालों बाद जो है बेहतर हो गई है, ईमानी लिहाज से भी, और आहिस्ता आहिस्ता जाहिर लिहाज से भी बेहतर होना शुरू हो गई, और खासतौर पर फतेह मक्का के बाद बहुत ज्यादा हालात चेंज हो जाते हैं। अब ये लोग जब ये लोग इस तरफ आने का इरादा करते हैं कि हम अब आ जाएं, अब हिजरत कर लें, देर से हिजरत की, जो सही मौके पर हिजरत करनी चाहिए थी उस वक्त नहीं की, लेकिन अब जो है बुला कर आ गए। अब अगर जब आ गए तो फिर अपने तुम्हारा जो अपने अजवाज और तुम्हारी औलाद के साथ अब क्या है, उनको हर वक्त तुम बातें सुनाते रहो, क्योंकि तुम्हारी वजह से जो है हम लोग ये नहीं कर पाए, तुम्हारी वजह से इस जिहाद के अंदर हम नहीं जा पाए, तुम्हारी वजह से हिजरत नहीं कर पाए, तुम्हारी वजह से ये सब नहीं। अब जबकि ये हो गया और तुम लोग बिलाखिर जो है एक फैसला इंसान ने कर लिया और जो है वो होशियार हो गया, उसको अपनी गलती का एहसास हो गया और उस तरफ आ जाता है, जब दोबारा से अपनी जिम्मेदारी को अदा करने के उसने इरादा कर लिया, तो अब ये नहीं है कि इंसान जो है हमेशा उनको ताना देता रहे। कहा गया कि क्या करो, गरचे वो दुश्मनी अपनी जगह पर, लेकिन अब क्या करो, वह इंताफ, अब इन लोगों का अगर तुम जो है अफ से काम लो और जैसे कहते हैं कि उनसे दरगुजर कर लो, और इसी तरह से जो है तस्फ़ हो कि सफ से निकला है, कि जिसके अंदर एक दफा इंसान होता है कि बख्श दिया आपने किसी को, जो माफ कर दिया, एक दफा होता है कि उसके फिर जो है वो उसको कभी भी उसके सामने इसको जिक्र भी ना करना, ठीक है, इस तरह से बिल्कुल जैसे कहते हैं फरामोश कर जाना, बिल्कुल उसको भुला देना, कि इंसान के न फकत जबान से कभी जो है वो उसके ऊपर आए, ना उसके उसके बिल्कुल भुला दिया जाए कि जैसे उसने कोई काम नहीं किया। और फिर तीसरा मरहला है कि जो गुफरान का मरहला है जिससे बालातर है, कि न फकत इंसान इसको पहले मरहले माफ कर दे, फिर उसके जो है कभी इसको बयान भी ना करे, जिक्र भी ना करे, अपने उसको भुला दिया जाए कि कभी उन्होंने इस तरह से कुछ काम किया था, कोई गलती इनसे हुई थी। और तीसरा इस मरहले के अंदर बालातर आके के गुफरान, गुफरान यानी वो कवर करने की जो चीज है, कि इस तरह से उस जैसे वो जख्म की बात हुई थी, जख्म पे जब इंसान के जिस्म में कोई जख्म आता है, फिर आहिस्ता आहिस्ता जब उसकी हीलिंग होती है, तो जब हील होने के बाद फिर इंसान को महसूस भी नहीं होता कि वो यहाँ पे कभी कोई जख्म था, इस तरह से वो पूरा भर जाता है। तो इसी माना में जो है वो गुफरान के इस तरह से उसको कर दिया जाए कि जैसे यहाँ पे कुछ हुआ ही नहीं था, बिल्कुल जो है वो इस हालत के अंदर इस तरह से जो है वो पेश आओ। क्यों? क्योंकि अगर तुमने जो है सारा का सारा तुम ब्लेम उनको नहीं दे सकते कि उनकी वजह से सब कुछ हुआ और उन्होंने जो है तुम उनकी वजह से महरूम हो गए, नहीं, तुम्हारा इख्तियार तो तुम्हारा था कि तुम अगर चाहते तो इस काम को अंजाम ना देते, तुम जाते जहाज पर, तुम करते हिजरत, तुमने किसी ने जबरदस्ती तो नहीं की थी, तुम बिलाकर इनकी मोहब्बत के अंदर तुम खुद जो है वो तुमने गलत फैसला किया, खुदा की मोहब्बत के मुकाबले में इनकी मोहब्बत को तरजीह दी, गलती तुमने भी की है, तो अगर तुम ये काम करो तो तुम भी जो है वो मुस्तहक हो, ये तुम खुद भी जो है मोहताज हो किसी खुदा की मगफिरत के, अगर तुम ये काम उनके साथ करोगे तो खुदा भी क्या है, इन्नल्लाह गफूर रहीम, तुम्हारे लिए भी जो है तुम जो कि मोहताज हो मगफिरत के, ये ना समझो कि तुमको जरूरत नहीं है, नहीं तुम्हें भी जरूरत है, अगर तुम इस तरह से पेश आओगे तो खुदा भी जो है तुम्हें बख्शने वाला है और खुदा गफूर रहीम है। इसके बाद जो है वो अगली आयत के अंदर इरशाद होता है, इन्नमा अम्वालुकुम व औलादुकुम फितना वल्लाहु इंदहु अजरुन अजीम, कि यहाँ पे फिर अम्वाल और औलाद के बारे में बात होती है, उनको जो है फितना करार दिया जाता है। फितना एक माने जो इम्तिहान के माने में जो है आता है कि खुदा इसके जरिए से आजमाइश करता है, और एक माना इस तरह से बयान किया जाता है कि वो चीज़ जो कि इंसान को इस तरह से मशगूल कर दे, उसको अपनी तवज्जुहात अपनी इस तरह से अपने अंदर जज्ब कर ले कि इंसान फिर सही फैसला ना कर पाए, या उसका जिसे कहते हैं कुदरत तफक्कुर को उससे छीन ले, एक ऐसे हालात पैदा हो जाए कि इंसान सही फैसला ना कर पाए। तो इन हालात के अंदर ये चीजें क्या हो जाती हैं तुम्हारे लिए, अम्वाल और औलाद की जो ये है तुम्हारे लिए क्या बन जाते हैं, फितना बन जाते हैं, मुमकिन है इसकी जो कशिश है, इसकी जो अट्रैक्शन है, इतनी ज्यादा हो जाए इंसानों के लिए कि फिर वो सही तरह से वो फैसला जो उनको करना चाहिए इसी खुदा के रास्ते में, इस फैसले को उस सही फैसला जो है ना कर पाए, और माल की मोहब्बत, अब जो वही माल जो कि इंसान को खुदा ने दिया है, उस माल को जो उस खुदा के नाम इस्तेमाल ना करे इंसान, जो वो औलाद जिसको खुदा ने एक नेमत थी, बजाय इसके उसको खुदा के रास्ते में इंसान इस्तेमाल करता, अब यही औलाद जो है वो इंसान के लिए फितना बन जाए, उसको उसकी मोहब्बत में इतना ज्यादा जज्ब हो जाए कि वो गलत फैसला करने लगे। इंसान अपनी बीवी बच्चों के लिए, अपने औलाद के लिए बहुत सारे दफा क्या इंसान करते हैं, ये बात उस दुश्मनी वाली जो आयत पिछली आयत थी जिसके अंदर दुश्मनी का जिक्र, उसके अंदर भी ये बात आती है कि किस तरह से दुश्मनी होती है, बहुत सारे इस तरह से इंसान जब देखता है कि मेरी अपनी औलाद अपने घर वाले जो है उनकी जिंदगी को मैं बेहतर करने की कोशिश करूँ, उनकी इस बेहतरी बेहतर करने की कोशिश के अंदर बहुत मुमकिन है कई दफा जो है वो गलत कामों की तरफ, हराम कामों की तरफ इंसान जो है बढ़ जाए, कि हराम तरीके से फिर उसके घर में जो है वो पैसा जो है हराम का आने लगे। क्यों? क्योंकि वो देख रहा है कि हलाल जरिए से जाहिरी तौर पर तो जो है ये पूरा हो नहीं रहा, और इसके अंदर सख्ती है, और इनके जो है वो जरूरत भी है, और इनका जो है वो उनका बुलाकर माशरे में जो है वो बच्चों और घर वालों का उठना बैठना भी है, और उनको भी तरफ से भी डिमांड भी। अब ये डिमांड आना जब शुरू होती है बच्चों की तरफ से, घर वालों की तरफ से, तो मुमकिन है इंसान जो सही अपने ईमान के तहत जो है वो फैसला ना करे, बल्कि इनकी मोहब्बत में आके गलत फैसला करे और अपने लिए जो है वो दुश्मनी पैदा करे, यानी उनकी वजह से खुद अपने लिए एक वबाले जान पैदा कर ले, कि इसको बुलाकर उसका जवाब देना होगा। और उनकी खातिर जो है वो गुनाह में पड़ता है, उनकी खातिर जो है ये तमाम काम करने पर इंसान मजबूर हो जाता है। तो ये जो फितना है, जिसकी जो ये मोहब्बत जो तुम्हें अब इतना ज्यादा अपनी तरफ जज्ब कर लेती है, अब ये माल की मोहब्बत भी ऐसी है, जब माल की मोहब्बत इंसान के अंदर आ जाती है तो गरचे वो माल खुदा ने उसको दिया है, वो इस हद तक उसके अंदर जज्ब हो जाता है कि फिर वो खुदा के रास्ते में उसको खर्च करने को तैयार नहीं। और वही माल जो खुदा ने उसको दिया था, अब वो कहता है ये तो मैंने खुद अपने जोर बाजू से कमाया, अपनी अक्ल से कमाया, अपने इल्म से कमाया, ये मैं क्यों किसी और को दूं, तो मेरा अपना माल है। तो जिसको जो है वो कारून के जो वाक्य है उसके अंदर, सूरह कसस के अंदर खुदा बहुत अच्छी तरह से उसके अंदर बयान फरमाता है कि खुदा यहाँ पे कहता है कि वक्त अगी फीमा आता कल्लाहु अद्दार अल आखिरा वला तंसा नसीबक मिन अद्दुनिया व अहसन कमा अहसन अल्लाह इलैक वला तबगिल फसाद अल अर्ध इन अल्लाह ला युहिब्बुल मुफ्सिदीन। जब कारून को कहा जाता है वो तमाम चीजें वाक्य पेश आता है कि उसमें खर्च करो, लेकिन वो नहीं देता, तो कहते हैं कि इस तरह इंसान क्या करे, इंसान इस जिस चीज को खुदा ने तुमको खुदा ने दिया है, फीमा आता कल्ला, जिस चीज को खुदा ने तुमको खुद दिया है, ना तुम्हारा अपना नहीं था, जिसको तुम समझ रहे हो कि तुम्हारी अपनी चीज है, जिसको कारून कहता है काला इन्नमा होती तो हाला इल्म नहीं दी, ये तो चीज मुझे जो है जो मिली है मेरे अपने इल्म की वजह से मिली है। तो ये जब कॉन्सेप्ट आ जाए कि तो मेरा है, यानी बेनियाज इंसान होना शुरू कर दे, अपने आप को बेनियाज समझना शुरू कर दे, ये तो खुद मैंने अपने जोरे बाजू से कमाया, तो मैं क्यों किसी को दूं। तो यहाँ पे खुदा फरमाता है कि नहीं ऐसा नहीं है, बल्कि उस चीज में से जिसको खुदा ने तुमको दिया है उसमें से इंसान जो है वो खर्च करे। चंद नुकते यहाँ पे अच्छे जिक्र फरमाते हैं कि एक इंसान जो है इस तरफ जो है वो तवज्जो यहाँ पे दिलाई गई कि ये माल है तुम्हारा माल नहीं है, माल जो है तुमको खुदा ने अमानतन दिया है, इसके अंदर ये इसको ना समझो कि तुमने खुद जो है कारून की जो फिक्र है, फिक्र कारूनी एक है, फिक्र कुरानी एक है, फिक्र कारूनी के मुताबिक ये मेरी चीज़ है, बस इसमें कोई मुझसे तलब नहीं कर सकता, खुदा मुझसे इसमें से कुछ तलब नहीं कर सकता। खुदा कहते नहीं ये फिक्र कारूनी है, फिक्र कुरानी है कि नहीं, ये चीज़ हमने तुमको दी है, जब तुमसे मांगेंगे अमानतन तुमको दी गई थी और तुमको हमको वापस पलटानी होगी। इसी तरह से जो है वलातन से नसीब कमिनत दुनिया, ये भी मतलब नहीं, ये भी मुराद नहीं है, जब कहा जा रहा है कि इन्फाक करो खुदा के रास्ते में, तो इसका मतलब ये नहीं कि तुम सारा का सारा अपना माल जो है वो इंसान जो है वो खुदा के रास्ते दे दे और फिर जो है उसके बच्चे जो है वो अपने घर वाले जो है वो फक्र फाके की जिंदगी गुजार ले, ये भी मुराद नहीं। कि जिसको गालिबन सूरह इसरा के अंदर जो बयान किया जाता है कि इतना इंसान का हाथ इतना ज्यादा खुला हुआ हो कि सब कुछ दे दे, और ना इतना ज्यादा उसको जो है वो कंजूसी इख्तियार करो, जैसे तुम अपने हाथों को जो है वो बिल्कुल टाइट जो है बंद कर लो, अपनी गर्दन से जो है लगा लो कि कुछ भी इसमें जो है वो इंसान खुदा के राह में खर्च ना करे। नहीं, एक बैलेंस होने चाहिए कि इंसान इन्फाक भी करे लेकिन अपने बीवी बच्चों का भी जो है वो ख्याल रखे, सब कुछ भी ना दे दे कि खुद उसके भी बच्चे जो है वो भीख मांगने पर और जो है वो फक्र फाके की जिंदगी गुजारने पर मजबूर हो जाए, ये भी नहीं होना चाहिए। लेकिन इंसान जो है इस चीज को मद्देनजर रखे कि माल जो है उसका उसको दिया गया है कि वो अपनी जिंदगी भी अच्छी तरह से गुजारे और साथ में दूसरों की जिंदगी को अच्छे करने की भी उसकी जिम्मेदारी है, कि ये माल माल खुदा है और उसकी अमानत है। इसी तरह से जो है इस आयत के अंदर जो नुकता है जो फरमाते हैं वह अहसन कमा अहसन अल्लाह इलैक, खुदा ने तुम पर एहसान किया है, ये माल नेमतें देके खुदा ने तुम पर एहसान किया है, तो यहाँ पे खुदा बहुत अच्छी ताबीर इस्तेमाल करते हैं, यानी गरचे हम अगर जब रिटर्न करते हैं तो हमारा कोई एहसान नहीं है, आपको अमानत दी गई, अमानत को वापस करना जिम्मेदारी है ना कि एहसान, लेकिन खुदा फिर भी हम पे ये एहसान करते हुए ताबीर इस्तेमाल करता है एहसान की, कि तुम भी जिस तरह से खुदा एहसान करता है तुम भी एहसान करो, यानी इस नेक काम को अंजाम दो और इस इन्फाक करने से अपने हाथों को ना रोको। और इसी तरह से जो है इरशाद होता है वला तबगिल फसाद फिल अर्ज, के इसके जरिए से जो है अपने माल के जरिए से वो माल जो हमने तुमको अता किया है, कि ऐसा ना हो कि इसी माल के जरिए से तुम दुनिया के अंदर फसाद फैलाना शुरू कर दो, और बजाय इसके कि इस्लाह की तरफ जाए इंसान अपनी जिंदगी की इस्लाह, अपने माशरे की इस्लाह इस माल के जरिए से करने की कोशिश करे, इसके इसी के जरिए इस माल के जरिए से जो है बुराइयों का और गलत चीज़ों का गलत रस्म रिवाज का जो है वो माशरे के अंदर इंसान फरोग देना शुरू कर दे। तो यहाँ पर अगली आयत के अंदर इरशाद होता है इसमें कि अवलम कारून की इस फिक्र, कारून और कारून की तरह के जो अफकार हैं, अवलम यालम अन्नल्लाह कद अहलका मिन कबल ही, क्या ये लोग नहीं जानते कि इससे पहले हम लोगों ने कितने कौमों को जो है वो हलाक कर दिया, मिनल कुरून मन हुआ अशद मिन हुकू वतन व अक्सर जमन, जिन्होंने इससे कहीं ज्यादा जम किया था, जो इससे ज्यादा कहीं ज्यादा ताकतवर थे, खुदा ने उनको हलाक कर दिया। ये क्यों इंसान जो है समझ रहा है कि ये चीज़ हमेशा हमेशा के लिए मेरे पास आ गई, नहीं, खुदा जब चाहेगा उसको वापस ले सकता है। तो इससे पहले कि खुदा का अजाब नाजिल और इन ये नेमतें तुमसे छिन जाए, खुदा की राह में इस माल को खर्च कर। बस ये माल जो है तुम इतना ज्यादा जज्ब ना कर ले, ये फितना बन जाए और तुम्हारी अकलें जो हैं और तुम्हारा तुम्हारी फिक्र जो है सही माना में उसकी जो कुदरत फिक्र है उससे छिन जाए, और सही फैसला ना कर पाए और एक तारीख तारीकी उसके अंदर आ जाए जिसके अंदर उसको कुछ सुझाई ना दे सिवाय इस माल की मोहब्बत की, औलाद की मोहब्बत की, और इसी से वो चिपका रहा है उसको जो है छोड़ने की जो छोड़ ना सके। ये जो है फितना ये करता है कि इंसान की जो है कुदरत फिक्र को जो उसके हाथ से ले लेता है। और हमने देखा कि हम वाकई करबला के अंदर कितने अफराद जो कि शायद मोहब्बत रखते थे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से, लेकिन क्यों शामिल नहीं हो सके? इसी माल की मोहब्बत की वजह से, इसी औलाद की मोहब्बत की वजह से। यानी तो ये इस हद तक इंसान की कुदरत को तफक्कुर जो इंसान का उससे छीन सकता है। फिटनेस से जो है इंसान को डरने की जरूरत है, हर चाहे वो ये औलाद का फितना हो, चाहे माल का फितना हो, चाहे किसी और चीज का, कि जो इंसान को खुदा की तरफ जाने से रोके। इसीलिए जो है सूरह बकरा की जाहिरन जिस आयत के अंदर इरशाद होता है कि सूरह तौबा की उसको जहाँ पे चंद अहम अहम चीजों का जो है तस्कर होता है कि वो मोहब्बतें मुमकिन है जो तुम्हारे इस मुजाहिदाना जिंदगी के अंदर मुमकिन है रुकावट उसमें जो डाल सकें। तो उसका जो अहम मसादिक है जो बहुत ज्यादा इंसान की मोहब्बत और अटैचमेंट उनसे होती है कि जिसकी वजह से वो मुमकिन है गलत फैसला करे, उसका जिक्र किया जाता है। इसमें कहा जाता है कि अगर तुम समझते हो कि तुम्हारे अबना, तुम्हारे औलाद, तुम्हारे आबा, तुम्हारे भाई, तुम्हारे अजवाज, तुम्हारे खानदान वाले, तुम्हारे अम्वाल जिनको तुमने जमा किया है, और तुम्हारी तिजारत, तुम्हारे जो जिसके जरिए से तुम पैसा कमाते हो, तुम्हारे घर जिनसे जो है, ये तमाम चीजें वो होती हैं जिसका ज्यादा इंसान अपनी जिंदगी के अंदर किस चीज के ऊपर उसको जो होता है अच्छी जिंदगी किसे कहता है? अगर उनके पास औलाद हो अच्छी, उसके पास अजवाज हो और मसलन बीवी अच्छी हो, बच्चे हों, उसके पास जो है घर अच्छा हो, उसके जो है वो कारोबार अच्छा हो, उसके जो है वो आपस के उनके ताल्लुक जो है वो खानदान वालों से अच्छा, उसका रिश्तेदारियां हो, तमाम ये चीज होती है कि इंसान कहता है ये खुश हो, खुशहाली की जिंदगी गुजारे, यही उसको मैं आ रहा था स्टैंडर्ड। उसमें से अहम अहम चीजों को बयान किया जाता है। ये सब चीजें जो इसको तुम समझ रहे हो, यही चीजें दरकीकत क्या है जिससे तुम इतनी मोहब्बत करते हो, इतनी अटैचमेंट तुम्हारी है, ये गालिब ना आ जाए। अगर कभी जो है ये मोहब्बतें, ये चीजें जो है तुमको रोकने लगे और जो एक दोराहे पे आगे खड़े हो जाओ जहाँ पे अब तुमको फैसला करना है कि नहीं इस वक्त जो है मुझे इनको छोड़ना होगा, मसलन फर्ज करें कि वो इंसान को जो है बातिल की तरफ ले जाना चाह रही है और वो इंसान को खींचना चाह रही है उस तरफ, यहाँ पे इंसान को फैसला करना होगा नहीं मुझे इन तमाम मोहब्बतों को अपने इसके ऊपर कदम रखते हुए खुदा की तरफ जाना है। तो ये वो जो अगर ये मोहब्बतें अपनी जगह उस वक्त तक सही है कि जब तक हक के रास्ते में, खुदा के रास्ते में मसला नहीं, इनसे मोहब्बत की जाए कोई मुश्किल नहीं, लेकिन ऐसा इनसे ताल्लुक हो जाना कि जब खुदा तुम्हें बुलाए और इन चीजों को छोड़ने की नौबत आए तो इस तरह से ये जंजीरें बन जाए इंसान के पैर में कि अभी इन जंजीरों को खोल ना पाए और ना जा सके, और उसकी परवाज के अंदर जब जब परवाज का वक्त आए तो ये इस तरह से उसको पकड़े हुए हैं कि अब वो परवाज ही ना कर पाए, उस सफर में जा ही ना पाए। तो ये ताल्लुकात हैं, ये जो मोहब्बतें इस तरह से अगर ताल्लुकात कल्बी बन जाए कि इंसान उससे दिल ना छुड़ा सके तो ये फिर जो है खतरनाक। इसी आयत के अंदर इरशाद होता है कि अगर, लेकिन ये सब कुछ क्या, अगर तुमसे ये तमाम मोहब्बतें खुदा की मोहब्बत पर गालिब हो जाए तो फिर खुदा के अजाब के इंसान जो है मुंतजर है, खुदा जो है फैसला करेगा उसका, फिर इंसान मुंतजर है। तो ये सब चीजें फितना है, कब फितना है? अगर फितना तो है, इसमें कोई शक नहीं है कि इंसान की ये मोहब्बत में इजाद करता है, कि इसके अंदर इंसान को गौर करना है। इसीलिए कहा कि वल्लाहु इंदहु अजरुन अजीम, इसको इंसान को बताने के लिए कि ये जो अम्वाल हैं, औलाद हैं, दुरुस्त है तुम्हारे लिए, तुम कौन सा मोहब्बत है और ये सब कुछ है, और एक मौके हम तुमसे तलब करेंगे और मांगेंगे कि इसको खुदा के राह में जो खर्च कर दो, तुम्हें करना होगा, कुर्बानी देनी होगी, अपनी माल की भी, अपनी औलाद की भी कुर्बानी देनी होगी। लेकिन अगर इंसान सोचे कि ये तो बहुत बड़ी चीज़ है मेरे लिए और जो है मैं उसको नहीं दे पाऊंगा और ये कैसे होगा, तो इंसान को कुव्वत कल्ब देने के लिए कि उसको जो है वो उसके दिल को जो है सहारा देने के लिए कि नहीं इस काम को तुम्हें अंजाम देना है, वल्लाहु इंदहु अजरुन अजीम, कि खुदा जो है उसके पास अजर अजीम है। तुम इसको ना समझो, ये चीज जो है तुमको अगर मिल गई, तुम्हारी दुनिया में माल और औलाद तुमसे ना छीना गया और तुम इसके साथ तुमने अपनी 70-80 साल जिंदगी गुजार ली तो तुमने कोई बहुत कारनामा अंजाम दिया, नहीं ये तो खत्म हो जाएगा सब कुछ। मालूम भी नहीं कि वो जिस औलाद के लिए जिस इतनी ज्यादा तुम तवज्जो मेहनत कर रहे हो और माल को हलाल या हराम तरीके से जो है जमा करके उनको दे रहे हो, ये तुम्हारे मरने के बाद उस माल को कहाँ सर्व करने वाले हो, मालूम नहीं। तो इस तरह से उनके लिए इस मोहब्बत के इंसान अंदर आके जो है वो उस जिहाद के अंदर, उस हिजरत के अंदर जो खुदा की तरफ जो इंसान को हिजरत करनी है, खुदा के हिजरत फकत ये नहीं कि इंसान को नकल मकानी करनी है, यानी इंसान को जो है वो अपनी उन चीजों को छोड़ करके जो जो इंसान को खुदा की तरफ जाने से रोकती है, इनको छोड़कर खुदा की तरफ जाना, ये भी हिजरत है। इंसान हिजरत करे, जिहाद करे, इस रास्ते में अगर कोई चीज तुमको रोक रही है तो जान लो कि वो کچھ بھی نہیں ہے اس کے مقابلے میں, اس اجر کے مقابلے میں کہ جو خدا کے پاس ہے. وہ اجر عظیم ہے جس کا انسان تصور نہیں کر سکتا. بس ان کو جو ہے وہ خدا کی خاطر انسان چھوڑا, کیونکہ خدا ہی نے تم کو دیا اور امتحان کے لیے دیا. اور انسان اس سب پہ جو انسان کے اندر اتنی قوت ہو کہ اس اجر عظیم کی طرف توجہ رکھے, وہ اب وہ اجر عظیم جو ہے انسان اپنے لیول کے مطابق, اپنی ظرفیت کے مطابق, ایک انسان جو ہے وہ جنت کی وہ نعمتوں کی طرف توجہ کرتا ہے, ایک انسان جو ہے خدا کی قرب کی طرف توجہ کرتا ہے. مجھے خدا کا قرب چاہیے, خدا کی محبت چاہیے, میرے لیے وہ اجر عظیم ہے. تو جو بھی ہے اس کی طرف انسان جو ہے وہ حرکت کرے اور اس ان تمام چیزوں سے باہر نکلنے کی کوشش کرے, اس فتنے کے اندر کامیابی کے ساتھ جو ہے وہ یہ انسان کو نور عطا کرتا ہے. کیونکہ جو فتنہ جب انسان کی عقلوں پر جو پردے ڈالنے کی کوشش کرتا ہے کہ وہ صحیح فکر نہ کر سکے, تو یہ چیزیں ہیں جو انسان کو نور عطا کرتی ہیں. یہ جو قرآن نور ہے, کیوں نور ہے؟ اسی وجہ سے نور ہے کہ انسان کو ان جگہوں پہ جو ہدایت کرتا ہے کہ جب تمہیں کچھ سمجھ میں نہ آ رہا ہو, ان آیات کی طرف انسان توجہ کرے اور یہ انسان کو متوجہ کریں اور انسان پھر صحیح فیصلہ کرتا ہے. تو یہ انسان کو نور عطا کرتا ہے ان فتنوں کے درمیان. یہ حکمت ہے, یہی نور ہے, یہی تمام چیزیں. ہم کو اس معنی میں ہم قرآن کو اگر دیکھنا چاہیں تو انسان کو قرآن حکمت بھی عطا کرتا ہے اور نور بھی عطا کرتا ہے, کہ جس کا اسی سورہ کے اندر چند آیت پہلے ذکر کیا گیا تھا. میرے خیال میں یہیں پر گفتگو کو ختم کرتے ہیں. اگر کچھ سوال ہے آپ کی خدمت میں. ظاہراً کوئی سوال نہیں ہے. انشاءاللہ پھر باقی آیت کی تفسیر کے ساتھ انشاءاللہ ایک دو دن اور جو آپ کی خدمت میں کچھ سما خراشی کرنی ہے, مزید زحمت دینی ہے. انشاءاللہ اس دعا کے ساتھ کہ خداوند کریم ہم کو ان قرآنی تعلیمات کو بہتر طریقے سے سمجھنے اور اس پر بہتر طریقے سے عمل کرنے کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین.